नमस्कार, मानव अधिकार शिक्षा रेडियो कार्यक्रममा स्वागत छ। मरिमा बिसीको यो कार्यक्रम अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्चे लुम्बिनी प्रदेश कार्यालयले तयार पारेको हो। यो कार्यक्रम हरेक शुक्रबार बिहान 7:30 बजेदेखि 8 बजेसम्म रेडियो जागरण 93.6 MHz बुटोल, सामुदायिक रेडियो धुरकोट 102.2 MHz गुल्मीबाट हरेक शनिबार बिहान 8:30 बजेदेखि 9 बजेसम्म रेडियो मुक्ति 95.5 MHz बुटोलबाट हरेक सोमबार बेलुकी 8:30 बजेदेखि 8:30 बजेसम्म रूपन्देही एफएम 102 MHz हरेक सोमबार बिहान 7:30 बजेदेखि 8 बजेसम्म र रेडियो सिद्धगंगा 107.9 MHz अर्घाखाँचीबाट हरेक शनिबार साँझ 7:30 बजेदेखि 8 बजेसम्म प्रसारण हुन्छ। तपाई यो कार्यक्रम www.insec.org.np र www.inseconline.org लगन गरी चाहेका बेला सुन्न सक्नुहुन्छ। आजको कार्यक्रममा हामीले कोरोनाको तेस्रो भेरिएन्ट आउन नदिनका लागि जिल्लामा के कस्तो तयारी रहेको छ, सो सन्दर्भमा केन्द्रित रहेर कार्यक्रम तयार पारेका छौं। कोरोनाको तेस्रो भेरिएन्ट आउन नदिनका लागि बाँके जिल्लामा के कस्तो तयारी रहेको छ, इन्सेक बाँके जिल्ला प्रतिनिधि स्मृति देवकोटासँग गरिएको कुराकानी।
बाँके प्रहरी लगायत सम्बन्धित निकायहरू, स्थानीय तहका पदाधिकारीहरूले बाटोमा मास्क खोइ भन्ने अभियान सञ्चालन गरिराख्नु भएको छ। अटोमा गाडीमा भिडभाड हुन नदिनको लागि डेली जस्तो चेकिङ राखिराख्नु भएको छ र मास्क नहुनेलाई मास्क वितरण गर्ने, सामाजिक दूरी कायम गर्ने, त्यसबाट फेरि यो तेस्रो भेरिएन्ट आउँदैछ है भनेर मान्छेहरूलाई चाहिँ एलर्ट गराउने कामहरू चाहिँ भइरहेको छ।
दाङ जिल्लामा कोरोनाको तेस्रो भेरिएन्ट आउन नदिनका लागि के कस्तो तयारी भएको छ, जिल्ला स्वास्थ्य कार्यालय दाङका कोरोना फोकल पर्सन कमल चन्दसँग गरिएको कुराकानी।
नेपालबाट पठाइएका अधिकांश स्याम्पलहरूमा डेल्टा भेरिएन्ट देखिएको भन्ने स्वास्थ्य मन्त्रालयका अब किसिमका सूचनाहरूबाट हामीले जानकारी पाएको हो। हुनसक्छ तेस्रो भेरिएन्टको पनि चाहिँ सुरुवात हुनसक्छ, अब ठ्याक्कै अहिले त्यो भन्न सक्ने अवस्था चाहिँ छैन। अब त्यसको तयारीको लागि चाहिँ हामीले विभिन्न किसिमका कार्यक्रमहरू सञ्चालन गरिराखेका छौँ।
कोरोनाको तेस्रो भेरिएन्ट आउन दिनका लागि रूपन्देही जिल्लामा के कस्तो तयारी रहेको छ, जिल्ला स्वास्थ्य कार्यालय रूपन्देहीका प्रमुख डाक्टर राजेन्द्र कुमार गिरीसँग गरिएको कुराकानी।
एउटा अहिले पनि त्यो मास मुभमेन्ट त्यसै भएको छैन, त्यो अहिले किनभने मास नै अहिलेको सबभन्दा भ्याक्सिन पनि लिने र मास्कलाई पनि त्यसरी बढाउँदाखेरि हामीले चाहिँ तेस्रो वेभमा बढी भाइरोन्टेन हिसाबले आक्रमण भएर आयो भने त्यसलाई चाहिँ गर्न सकिन्छ।
साथमा मानव अधिकार गीतलाई पनि आजको कार्यक्रममा समेटेका छौँ। मानव अधिकार सम्बन्धी समाचार र विविध जानकारीका लागि www.inseconline.org लगन गर्नुहोला। कार्यक्रम अवधिभर हामीलाई सुनेर साथ दिनुहोला र सुनिसकेपछि रचनात्मक सुझाव, सल्लाह र प्रतिक्रिया पठाएर हामीलाई सहयोग गर्नुहुन अनुरोध छ।
ओहो, मास्क लगाई कता हो?
बजारतिर निस्केको मास्क यता बगालीमा बोकेर हिँडेको छु त।
ल, मास्क बोकेर मात्रै कहाँ हुन्छ र, मास्क छोपिने गरी लगाउनु पर्छ नि। मैले लगाएको मास्कले तपाईँको सुरक्षा गर्छ अनि तपाईँले लगाएको मास्कले मेरो सुरक्षा गर्छ क्या?
ए, हामी सबैले कुरा बुझेर मास्क मात्रै लगाऊ भने पनि कोरोनाबाट जोगिन मद्दत गर्दो रहेछ। आजबाट म पनि मास्क लगाउँछु र अरूलाई पनि मास्क लगाउन अनुरोध गर्छु।
नियमित रूपमा मास्क लगाउने, भौतिक दूरी कायम गर्ने र बेला बेलामा साबुन पानीले हात धुने गरेमा हामी कोरोनाबाट बच्न सक्छौँ।
नागरिक सचेतनाका लागि अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्से।
कार्यक्रममा अब सुनौं कोरोनाको तेस्रो भेरिएन्ट आउन नदिनका लागि जिल्लाहरूमा के कस्तो तयारी रहेको छ, सोही सन्दर्भमा रहेर तयार पारिएको रेडियो सामग्री। स्वास्थ्य मन्त्रालयले केही दिन यता संक्रमण बढ्न थालेको देखिएको जनाउँदै स्वास्थ्य संस्थालाई तयारी गर्न निर्देशन दिएको छ। कोरोना संक्रमणको दोस्रो भेरिएन्ट हराउन नपाउँदै तेस्रो लहरको भेरिएन्ट हुने विश्व स्वास्थ्य संगठनले बताइरहेको र खोपको अभावमा कोविड 19 को तेस्रो लहर आउने अवस्थामा डेल्टा प्लस भेरिएन्टले धेरै प्रभाव पार्ने विज्ञहरूले बताइरहेका बेला जिल्लामा दोस्रो भेरिएन्टमा जस्तो अक्सिजन नपाएर कसैले ज्यान गुमाउन नपरोस् भनी प्रतिकारी योजना बनाउन थालेका छन्। स्वास्थ्य मन्त्रालयले साउन 7 गते संक्रमणको बढ्दो अवस्थाले चुनौतीपूर्ण तेस्रो लहर आउन सक्ने तर्फ मध्यनजर गर्दै सबै स्वास्थ्य संस्थाहरूको अक्सिजन शैया लगायतका पूर्वाधारहरू तथा सेवाहरू चुस्त दुरुस्त राख्न प्रेस विज्ञप्ति मार्फत अनुरोध गरेको थियो। कोरोना संक्रमण जति घट्नुपर्ने हो त्यस अनुसार नघटेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। निषेधाज्ञा खुकुलो भएसँगै संक्रमण बढ्दै गएको स्वास्थ्य मन्त्रालयका सह प्रवक्ता डाक्टर समीर कुमार अधिकारीद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ। डाक्टर अधिकारीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, विगत एक हप्तामा संक्रमित हुने दर बढ्दो क्रममा छ। केही जिल्लामा सक्रिय संक्रमितको संख्या पनि बढेको उल्लेख छ, जसमा मोरङ, सुनसरी, झापा, काठमाडौँ, भक्तपुर, ललितपुर, चितवन, कास्की, रूपन्देही र कोइलालीमा 500 भन्दा बढी सक्रिय संक्रमित पुगिसकेका छन्। त्यस्तै 26 जिल्लामा सक्रिय संक्रमितको संख्या 200 नागेको मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। अघिल्लो साताको तुलनामा सक्रिय संक्रमित थोरै भए धेरै भएका जिल्लाको संख्या बढेको छ। अघिल्लो साता 7 जिल्लामा मात्रै 500 भन्दा बढी सक्रिय संक्रमित रहेका थिए। तेस्रो लहर आउन सक्ने जोखिम बढेको जनाउँदै स्वास्थ्य मन्त्रालयले जनस्वास्थ्यका मापदण्ड पालना गर्न सबैलाई अनुरोध गरेको छ। मन्त्रालयले भनेको छ, संक्रमणको जोखिम बढ़िरहेको अवस्थामा संक्रमण रोकथाम तथा नियन्त्रणका लागि प्रभावकारी भूमिका बढ़ाउन संवेदनशील भई जिम्मेवार बनी जनस्वास्थ्यका मापदण्डहरूको पालना गर्न गराउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालय सम्बन्धित सबैमा हार्दिक अनुरोध गर्दछ भनी विज्ञप्तिमा उल्लेख गरेको छ। अहिले लुम्बिनी प्रदेशका 12 जिल्लाहरूमा कोरोनाको तेस्रो भेरिएन्ट आउन सक्ने भन्दै सुरक्षाका मापदण्ड विभिन्न संचार माध्यमबाट जिंगलहरू मार्फत सचेतना बढ़ाउने, भीड़भाड़ नगर्ने, भौतिक दूरी कायम गर्ने, मास्कको सही प्रयोग गर्ने, मास्क अभियान लगायतका शिक्षा दिँदै आएका छन्। त्यस्तै तेस्रो भेरिएन्टले बाल बालिकाहरूमा सबैभन्दा बढी संक्रमण हुन सक्ने अनुमान गर्दै तयारी पनि सोही अनुरूप गर्न थालेका छन्। कोविडबाट बच्ने सबैभन्दा सजिलो उपाय मास्क लगाउने हो। विशेषज्ञ भन्छन्, यदि तपाईँ सही तरिकाले मास्क लगाउनुहुन्छ भने संसारको जति सुकै शक्तिशाली र संक्रामक भाइरस भए पनि तपाईँको केही बिगार्न सक्दैन। सबैले मास्क लगाउने हो भने भाइरस अर्को शरीरमा छिर्न पाउँदैनन् र यसले म्युटेसन रोकिन्छ। नयाँ प्रजातिको कोरोना भाइरस उत्पन्न हुन नदिने यही नै एउटा उपाय हो। यसका लागि सबैले ध्यान दिन जरुरी छ। अब लागौं कोरोनाको तेस्रो भेरिएन्ट आउन नदिनको लागि बाँके जिल्लामा के कस्तो तयारी रहेको छ। इन्सेक बाँके जिल्ला प्रतिनिधि स्मृति देवकोटा,
बाँके जिल्लामा तेस्रो भेरिएन्ट नआओस् भन्नका लागि अहिले पछिल्लो समय अक्सिजनको कमी भएको भएर अक्सिजनहरू संकलन गर्ने आइसियु बेडहरू मात्रामा आइसियु बेडहरू सञ्चालन गर्ने स्वास्थ्य कर्मीहरूको संख्या पनि बढाउने
हजुर, एउटा अक्सिजनको व्यवस्थापनका कुराहरू, आइसियु अस्पतालमा तयारी गर्ने कुराहरू एउटा छँदैछ, अर्को चाहिँ नागरिकले पनि अधिकारका मात्रै कुरा गरे, दायित्व कर्तव्य पालना गरेनन्, मास्क नलाइकन हिँडे, भिडभाड गरे भन्ने गुनासाहरू पनि छन्। बाँके जिल्लामा यो स्थिति के छ, छोटकरीमा बताइदिनु होला।
बाँके जिल्लामा एकदम यो समस्या एकदम धेरै छ। मास्क नलाइ हिँड्ने होइन, भिडभाडहरू पनि थुप्रै भएको छ। त्यसको लागि चाहिँ बाँके प्रहरी लगायत सम्बन्धित निकायहरू, स्थानीय तहका पदाधिकारीहरूले बाटोमा मास्क खोइ भन्ने अभियान सञ्चालन गरिराख्नु भएको छ। अटोमा गाडीमा भिडभाड हुन नदिनको लागि डेली जस्तो चेकिङ राखिराख्नु भएको छ र मास्क नहुनेलाई मास्क वितरण गर्ने, सामाजिक दूरी कायम गर्ने, त्यसबाट फेरि यो तेस्रो भेरिएन्ट आउँदैछ है भनेर मान्छेहरूलाई चाहिँ एलर्ट गराउने कामहरू चाहिँ भइरहेको छ।
हजुर, यहाँहरूले हेरिरहँदाखेरि, यहाँ एउटा मानव अधिकारको क्षेत्रमा काम गरिरहँदाखेरि र कोविडमा मानव अधिकारको अवस्थालाई हेरिरहँदा बाँके जिल्लामा समग्र मानव अधिकारको अवस्था कस्तो देख्नुहुन्छ?
अहिले कोरोनाको बेलामा यो एकदम धेरै समस्या आएको छ। विशेष गरेर बाँके जिल्लामा सबैभन्दा बढी संक्रमितहरू पनि हुनु भएको छ। त्यसले गर्दाखेरि स्वास्थ्य क्षेत्रमा व्यापक रूपमा समस्या आयो पहिलोचोटि। त्यसपछि शिक्षालाई एकदमै बढी समस्या भइरहेको छ। शिक्षा क्षेत्रमा पनि बालबालिकाहरू पढ्न नपाएर अहिले अभिभावकहरूले चाहिँ अब घरमा राख्दा राख्दा मोबाइल टेलिभिजन पानी पारेर किताबको किताबी कुराहरू चाहिँ बिर्सिँदै गएको होइन, धेरै जस्तो विद्यार्थीहरू पढ्नबाट बाहिर भएको अनि घरमा एकदम झगडा झगडा टर्चरहरू पनि सहिरहेको अवस्था पनि देखिरहेको छु। बाँकीमा एकदम धेरै समस्या ल्याएको छ।
यहाँले भन्नुभयो बाँके जिल्लामा एउटा त स्वास्थ्य समस्या छ र शिक्षाको समस्या पनि त्यत्तिकै छ। शिक्षाको समस्याका विषयमा यहाँहरूले शिक्षा इकाइसँग अथवा प्रदेश सरकारसँग केही समन्वय गर्ने, केही यो विषयमा अभिभावकका गुनासाहरूलाई सम्बोधन गर्नका लागि पहल गर्ने केही गरेको पाउनु भएको छ कि छैन?
हामीले लगायत विभिन्न संस्थाका अधिकार कर्मीहरूले चाहिँ शिक्षा स्वास्थ्यमा यो तेस्रो भेरिएन्टदेखि हुने समस्याबारे पूर्व तयारी गर्नको लागि पहिलो कुरा त ज्ञापन पत्र हामीले बुझाएको छौँ जिल्ला प्रशासन कार्यालयमा होइन, अनि अदालतमा यो विषयमा रिट पनि दायर गरेको थियो। यसले पनि अब पूर्व तयारी गर्ने भन्ने फैसला पनि दिइसकेको छ अदालतले। त्यसै गरी शिक्षा क्षेत्रमा चाहिँ शिक्षा इकाइले अब अनलाइन क्लास सञ्चालन गर्ने भनेको छ। अनलाइन क्लासमा चाहिँ धेरै बालबालिकाहरूको पहुँच नपुगेको, इन्टरनेटको समस्या भएको भएर पुरै रूपमा इन्भल्भ हुन चाहिँ सकिरहेको छैन।
हजुर, बाँके जिल्लामा कोरोनाको तेस्रो भेरिएन्ट नआओस् भन्नका लागि अब के कुराहरूमा ध्यान दिनुपर्छ होला? स्थानीय प्रशासनले, स्थानीय तहहरूले के भन्नुहुन्छ?
पहिलो त यो तेस्रो भेरिएन्ट रोकथाम गर्नको लागि हामीले चाहिँ अब सबै मापदण्ड अप्नाउनु पर्छ। सबैजनाले सामाजिक दूरी कायम लगायत मास्कको प्रयोग गर्ने होइन, अनावश्यक काममा हिँडुल नगर्ने जस्तो कामहरू हुन्छ भने अब स्थानीय तह सरकारवाला निकायहरूले पनि यो भिडभाड हुनबाट बस्न, भिडभाड हुन नदिने होइन, त्यसमा सुरक्षा कर्मीहरू खटाएर हुन्छ कि अब व्यापक रूपमा जनचेतना जगाएर हुन्छ, त्यसलाई चाहिँ रोक्न अति नै आवश्यक भएको छ।
हजुर, हामी कुराकानीको अन्तिममा छौँ। अन्तिममा हामीलाई सुनेर बस्नुहुने आम श्रोताहरूलाई तपाईँ एउटा मानव अधिकार रक्षक भएर काम गरिरहँदाखेरि के सन्देश दिनुहुन्छ?
सर्वप्रथम त मैले म एउटा मानव अधिकार रक्षकको तर्फबाट चाहिँ के भन्न चाहन्छु भने बाँके जिल्ला लगायत विश्वमा नै कोरोनाले एकदमै बढी असर पारेको हुँदाखेरि हामीले स्वास्थ्य मापदण्ड अप्नाउनु पर्यो, सामाजिक दूरी कायम गर्ने र मास्कको डेली प्रयोग गर्ने, साबुन पानीले हात धुने तथा अब अनावश्यक काममा हिँडुल नगर्न म आग्रह गर्छु।
उहाँ हुनुहुन्थ्यो कोरोनाको तेस्रो भेरिएन्ट आउन नदिन बाँके जिल्लामा के कस्तो तयारी रहेको छ सो विषयमा जानकारी गराउँदै हुनुहुन्थ्यो। अब सुनौ दाङ जिल्लामा कोरोनाको तेस्रो भेरिएन्ट आउन नदिनका लागि के कस्तो तयारी रहेको छ। जिल्ला स्वास्थ्य कार्यालय दाङका कोरोना फोकल पर्सन कमल चन्द:
अब अहिले कोरोनाको तेस्रो लहर अरू जिल्लाहरूमा पनि आउन सक्ने भन्ने खालको, जस्तै तेस्रो लहर अब सुरुवात भएको हो अथवा चाहिँ होइन भन्ने त्यो त अझै पनि यकिन भइसकेको छैन। केसहरू अलिकति बढेको जस्तो देखिन्छ, हाम्रो बिचमा अलिकति केसहरू चाहिँ घटेको थियो, त्यसले अलिकति अहिले एन्टिजेनबाट पनि पोजिटिभ आउने डर अगाडि आएर पिसिआरबाट पनि पोजिटिभिटीको रेट चाहिँ बढेको छ। अब ठ्याक्कै यो भेरिएन्ट तेस्रो लहरको जुन डेल्टा भेरिएन्ट हो वा होइन भन्ने त्यो त अझै निश्चित भएको छैन। नेपालबाट चाहिँ पठाइएका अधिकांश स्याम्पलहरूमा डेल्टा भेरिएन्ट चाहिँ देखिएको भन्ने चाहिँ स्वास्थ्य मन्त्रालय अब विभिन्न किसिमका सूचनाहरूबाट चाहिँ हामीले त्यो जानकारी पाएको हो। हुनसक्छ तेस्रो भेरिएन्टको पनि चाहिँ सुरुवात हुनसक्छ, अब ठ्याक्कै अहिले त्यो भन्न सक्ने अवस्था चाहिँ छैन। अब त्यसको तयारीको लागि चाहिँ हामीले विभिन्न किसिमका कार्यक्रमहरू सञ्चालन गरिराखेका छौँ। सिएमसीको डक्टर अस्पताल मिटिङ प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा, त्यसमा चाहिँ अब तेस्रो भेरिएन्टले अलि बालबच्चाहरूलाई बढी सङ्क्रमण गर्ने खालको भएको र यसको सङ्क्रमण दर पनि एकदमै उच्च, अहिलेसम्म त जति पनि त्यहाँ डिजिजहरू छन् तिनीमध्येको सबैभन्दा उच्च सङ्क्रमण दर भएको आरो आएको हुनाले हामी चाहिँ आइसियु सेन्टरहरू अब चाहिँ बच्चाहरूलाई बच्चाहरूको निम्ति चाहिँ के कति चाहिँ छन् हामीले कसरी त्यसलाई चाहिँ व्यवस्थापन गर्न सक्छौँ, हाम्रा बच्चालाई चाहिँ हेर्ने डाक्टरहरू चाहिँ कतिजना हुनुहुन्छ, त्यसको बारेमा चाहिँ एउटा निर्टुल भएको छ र एकजना हाम्रो बाल रोग विशेषज्ञ डाक्टर किशोर खत्रीको नेतृत्वमा एउटा टिम गठन चाहिँ भएको छ।
डेल्टा भेरिएन्ट यहाँले पनि भन्नुभयो बाल बालिकाहरूलाई बढी संक्रमण हुने सम्भावनाका कुराहरू आएका छन् र विज्ञहरूले पनि अलिक सतर्कता अपनाउनको लागि आग्रह गरिरहेको अवस्था रहेको छ र यहाँहरूले प्रतिकार योजना के कस्तो खालको बनाइरहनु भएको छ? यहाँले बालरोग विशेषज्ञको नेतृत्वमा एउटा समिति नै गठन गरिसक्नु भएको छ, तयारी सुरुवात गरेका छौँ भन्नुभएको छ, कतिको प्राप्तता छ यहाँहरूले अहिले गरिरहेको तयारी छोटकरीमा बताइदिनुहोस् न।
हामीले चाहिँ विगतदेखि नै यो कोभिडमा चाहिँ काम गरिराखेको हुनाले त्यसलाई एउटा कन्टिन्युटी रूपमा चाहिँ हामीले लैजाने हो। जस्तै हामीलाई चाहिँ भनिरहेको राखेका आइसोलेसन सेन्टरहरूलाई पुनः तिनीहरूलाई चाहिँ सम्बन्ध गरिहाल्ने, त्यसलाई चाहिँ चालु अवस्थामा राख्ने भन्ने चाहिँ एउटा छ अनि अक्सिजन प्लान्ट हाम्रा ठुला दुईवटा अस्पतालहरू छन् एउटा राष्ट्रिय स्वास्थ्य विज्ञान प्रतिष्ठान छ अर्को चाहिँ राष्ट्रिय प्रादेशिक अस्पताल कृषिपुर छ त्यहाँ पनि चाहिँ अक्सिजन प्लान्टको चाहिँ कामहरू भइराखेको छ अब केही दिनमै त्यहाँबाट अक्सिजनको उत्पादनको सुरुवात हुन्छ अनि अर्को माटो अभियान हो हामीले चाहिँ विभिन्न किसिमका व्यक्तित्वहरूलाई समावेश गरेर अनि चोक चोकहरूमा चाहिँ मास्कलाई चाहिँ अनिवार्य गर्ने मास्क चाहिँ कसरी लगाउनु पर्छ सही तरिकाले लगाएको मास्क कस्तो खालको भयो भने सही तरिका आउँछ कुनै खालको त्यो कार्यक्रमहरू पनि चाहिँ गर्दैछौँ त्यसै कारणले एसएमहरूमा विभिन्न किसिमका चाहिँ जिङ्गलहरू चाहिँ बजाइराखेका छौँ खोप पनि चलिराखेको छ यो खोपलाई पनि हामीले जतिसक्दो धेरैभन्दा धेरैलाई कभरेज कसरी गर्न सकिन्छ भन्ने कुराहरू छ त्यस्तै गरेर हाम्रो एनआइसीहरू चाहिँ कति छन् हाम्रो एनआइसीहरूलाई चाहिँ अब चालु अवस्थामा कसरी राख्ने भन्ने कुरा अब कुरा गरेर तिनीहरूलाई चाहिँ चालु अवस्थामा राख्ने भन्ने कुराहरू छ त्यसको चाहिँ मोटामोटी चाहिँ कस्तो हुन्छ त्यो डेटा भेरिएन्टको अब सिभिरिटी कस्तो हुन्छ र चाहिँ अब अहिले नै छात्री चाहिँ अब नयाँ भएको हुनाले चाहिँ कति प्रभाव पार्न सक्छ र विशेष गरी बच्चाहरूमा कस्तो उनीहरूलाई चाहिँ प्रभाव पार्छ अन्डर 5 इयरलाई गर्ने हो र अन्डर 10 इयर्स कस्तो खालको चाहिँ टिनेजरलाई गर्ने हो अथवा एडल्टलाई गर्ने हो होइन त्यो कुरा आइसकेको छैन त्यसैले हामीले जो पहिला चाहिँ निरन्तर रूपमा चाहिँ हामीले जो गरिराखेका छौँ तिनै कामहरूलाई हामी निरन्तरता दिने रोग स्वास्थ्य कर्मीहरू सबै चाहिँ कार्य अवस्थामा हुने मास्कलाई चाहिँ अनिवार्य गर्ने भिडभाडलाई चाहिँ नियन्त्रण गर्ने आदि कुराहरू हामीले चाहिँ कार्यक्रम
कमलजी दोस्रो कोरोनाको भेरिएन्टमा धेरै मानिसहरू अक्सिजन नपाएकै कारणले ज्यान गुमाएका कुराहरू बाहिर आए र धेरै मान्छेहरू अक्सिजनको अभावमा अस्पताल भित्रै अस्पताल बाहिरै घर वरिपरि अस्पताल वरिपरि जताततै अक्सिजनको कारणले गर्दाखेरि उनीहरूको बाँच्न पाउने अधिकार खोसिएका कुराहरू आए जुन यो भेरिएन्ट तयारी गर्दाखेरि अक्सिजनको आपूर्ति चाहिँ के कस्तो छ अक्सिजनको व्यवस्थापनमा यहाँहरूको ध्यान कतिको गएको छ स्थानीय तह प्रदेश सरकार ले कतिको यो विषयमा चासो राख्नु भएको छ छोटकरीमा बताइदिनुहोस् न
हजुर एकदम चाहिँ अहिले यो राज्यकै ठुलो चाहिँ यो चासोको विषय र एकदम चाहिँ चुनौतीको विषयको रूपमा चाहिँ यो अगाडि आएको छ हाम्रो विगतका चाहिँ लहरहरूमा अक्सिजन नपाएर धेरै मान्छेहरू चाहिँ ज्यान गुमाएको यो थाहा चाहिँ हामीले सबैलाई चाहिँ गाह्रै छ हामीसँग अक्सिजन प्लान्टहरू नभएको जताकतिको माग भइराखेको कारणले हामी पनि के एउटा चाहिँ हामी पनि हामीसँग त अक्सिजन उत्पादनको क्षमता भने त्यति नभएको हामी चाहिँ बाहिर भारत लगायतको देशहरूमा हामी चाहिँ आश्रित हुनुपर्ने भएको कारणले विगतमा हामीलाई त्यस्तो समस्या भएको र अहिले अब राज्यले पनि हरेक अस्पतालहरूमा अक्सिजन प्लान्ट निर्माण गर्ने भनेर चाहिँ थुप्रो बजेटहरू राखेको छ अधिकांश ठाउँहरूमा चाहिँ काम सुरुवात भइराखेको छ अस्ति मात्रै मन्त्रालयले एउटा जुन मिटिङ आयोजना गरेको थियो त्यस मिटिङमा चाहिँ हरेक अस्पतालको डाक्टरहरूले अब केही दिनमा अक्सिजनको उत्पादन सुरु गर्छौँ भन्ने खालको चाहिँ उहाँले प्रतिबद्धता बनाउनु भएको छ हाम्रो पाँच नम्बर प्रदेशमा पनि त्यसै गरेर चाहिँ अब हाम्रो यहाँ दुईवटा मैले अगाडि भने दुईवटा अस्पतालहरू ठुलो अस्पतालहरू प्रादेशिक प्रादेशिक अस्पताल त्यस पछाडि चाहिँ राष्ट्रिय स्वास्थ्य विज्ञान प्रतिष्ठान पनि अक्सिजन प्लान्टको लागि चाहिँ त्यहाँबाट तयारी भइसक्यो अब अक्सिजन उत्पादन सुरुवात हुने क्रममा छ अर्को हाम्रो प्राइभेटले पनि एउटा चाहिँ हाम्रो प्राइभेट कम्पनी पनि छ त्यहाँबाट पनि अक्सिजन उत्पादन छ र हामीले विगतमा पनि अक्सिजनको जोड चाहिँ भएको छ अब हाम्रो प्रत्येक पालिकाहरूले पनि अक्सिजन सिलिन्डरहरू खरिद गरेर राख्नु भएको छ त्यो पनि चाहिँ स्टक छ प्रत्येक वडाहरूले राख्नु भएको छ उहाँले चाहिँ त्यसरी तयारी गरेर राख्नु भएको छ र अब मलाई लाग्छ अक्सिजन भाव त्यति नहोला जस्तो लाग्छ अब फेरि कस्तो हुन्छ भने हामीले चाहिँ कुन लेभलसम्मको चाहिँ हो भन्ने कुरा चाहिँ हुन्छ अब एकैचोटि धेरै संख्यामा चाहिँ बिरामीहरू पाइनु भयो भने त्यो हाम्रो चाहिँ पाइले चाहिँ नपुग्ला होइन र चाहिँ निश्चित एउटा लेभलसम्म चाहिँ हामी फेर्न सक्नुभयो त्योभन्दा धेरै भने त भोलि चाहिँ त्यो पनि चाहिँ अभाव हुन सक्छ र अहिले चाहिँ तत्कालै अक्सिजनको अभाव नहोला जस्तो चाहिँ लाग्छ हामीलाई हाम्रो पाइल चाहिँ राम्रै जस्तो लाग्छ
कमलजी हामी कुराकानीको अन्तिममा छौँ अन्तिममा हामीलाई सुनेर बस्नुहुने आम श्रोताहरूलाई यहाँहरू कोभिडको जुन डेल्टा भाइरस थाम गर्नका लागि आम नागरिकलाई स्वास्थ्यको अधिकार सुनिश्चित गर्नको लागि प्रतिबद्धता जनाइदिनको लागि म अनुरोध गर्छु
हामी चाहिँ एकदमै प्रतिबद्ध छौँ होइन नागरिकको स्वास्थ्य रक्षाको निम्ति अब हामीले लागि पुगेका हाम्रा सबै चाहिँ संयन्त्र चाहिँ प्रयोग गरेर हामी चाहिँ काम गरिराखेका छौँ अब एउटा चाहिँ महामारी यो विपद हो विपदको समय हामीले सोचेको जस्तो हुँदैन होइन महामारी एउटा चाहिँ फरक किसिमले चाहिँ आइदिन्छ अब त्यसको भेरिएन्टले पनि अब हामीले अहिले जुन खोप लगाइराखेका छौँ त्यो खोपले चाहिँ त्यो डेल्टा भेरिएन्टलाई चाहिँ कतिसम्म चाहिँ प्रभावकारी हुन सक्छ त्यो पनि अध्ययनको विषय छ त्यसै कारणले अब हामीले काम गरिराखेका छौँ र अर्को चाहिँ जनस्तरको लेभलबाट अब होइन अब त्यो कम भइसक्यो भनेर चाहिँ अब मास्क नलगाउने भिडभाड गर्ने लापरवाही गर्ने त्यस्तो कुरा गर्न भएन सुरक्षाका मापदण्डहरू व्यापक रूपमा आफूले लागू गर्नु पर्यो मास्कलाई चाहिँ कम्पलसरी चाहिँ गर्नु पर्यो त्यसै गरेर बिजुवाहरूमा नजाने कुराहरू छँदैछ अनि त्यसरी अक्सिजन सिलिन्डरहरू आफूले खरिद गरेर घरमा नराख्ने कुराहरू छ भोलि त्यो अक्सिजन सिलिन्डर अर्को व्यक्तिलाई दियो भने ज्यान बस्न सक्छ त्यसरी कम्ती गरेर नराख्ने कुराहरू छ त्यति कुराहरू हामीले नागरिक स्वास्थ्य पनि हामीले चाहिँ कुराहरू गर्नुपर्छ भने गभर्मेन्ट सेक्टरबाट हामी जो चाहिँ लागि जुन खटिरहेको छ हामी चाहिँ सरकारका जुन जुन आर्मीका बस्ने पदाधिकारीहरू जुन आर्मीकाहरू पनि हामी चाहिँ कसरी हुन्छ यो नियन्त्रणको निम्ति
उहाँ हुनुहुन्थ्यो जिल्ला स्वास्थ्य कार्यालय दाङका कोरोना फोकल पर्सन कमल चन्द, जिल्लामा भएको तयारीका विषयमा जानकारी गराउँदै हुनुहुन्थ्यो। अब सुनौ मानव अधिकार गीत।
जन्मजात स्वतन्त्रता मानिसको हक, जन्मजात स्वतन्त्रता मानिसको हक, हक भोग गर्नलाई किन माने धक, हक भोग गर्नलाई किन माने धक। विश्वव्यापी घोषणाको यो पहिलो धारा, विश्वव्यापी घोषणाको यो पहिलो धारा, आपसमा भाइ बन्धुको गरौँ व्यवहार। दिदी बहिनी एकै हौ दाजु भाइ, हक भोग गर्न दिउँछ बहिनी। दिदी बहिनी एकै हौ दाजु भाइ, हक भोग गर्न दिउँछ बहिनी।
भाषा धर्म जाति बाँड मर्यादाको डोरी, समानताको हक एउटा छोरा हुना छोरी, कालो गोरो उच्च नीच भेदभाव किन, कालो गोरो उच्च नीच भेदभाव किन। धारा दुई भन्छ जुटा अधिकार लिन,
भाषा धर्म बाँड जाति
यतिन्जेल सुन्दै हुनुहुन्थ्यो मानव अधिकार गीत। तपाईँ अहिले अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक लुम्बिनी प्रदेश कार्यालयले तयार पारेको मानव अधिकार शिक्षा रेडियो कार्यक्रम सुन्दै हुनुहुन्छ। अब सुनौ कोरोनाको तेस्रो भेरिएन्ट आउन नदिनका लागि रूपन्देही जिल्लामा के कस्तो तयारी रहेको छ। जिल्ला स्वास्थ्य कार्यालय रूपन्देहीका प्रमुख डाक्टर राजेन्द्र कुमार गिरी,
कोभिड-19 पहिलो लहरको दर्शनको दोस्रो लहर पछाडिको जुन हिसाबले रूपन्देहीमा बढेको छ त्यसको करिब करिब 65% संख्या जिल्लाको भएको देखिन्छ। यसको सक्रिय संक्रमित आजसम्म गर्दाखेरि 500 कमी भयो। केही दिन अगाडिसम्म यो महिनाभरमा चाहिँ करिब 200-220 चाहिँ पुगेको भने अहिले फेरि उकालोको क्रममा परेको छ, उकालो लागेको अवस्था देखिन्छ। त्यसले गर्दाखेरि अहिले यो उकालो लाग्नुमा दुई तिनवटा कारण छ। एउटा चाहिँ पनि बढ्यो यो सञ्चार लकडाउन जारी अथवा त्यसको लकडाउन हटाइयो भनौँ न, हटाएसर नै त्यो खालको अवस्था मान्छेले गराएको छ। दोस्रो अब हाम्रो पनि नेपाली हामी हाम्रो प्रवृत्ति के हो भने चाहिँ दुःखको बेला अलिकति पेनिक हुने, त्यसपछिबाट अलिकति अलिक सहज हुँदै गएपछि भएन त अहिले जनस्वास्थ्यको जुन सुरक्षा मापदण्ड हो त्यो हिसाबको अलिकति कडाइको हिसाबले जनस्तरमा त्यो हिसाबको अलिकति अवस्था देखिँदैन, त्यसले पनि अलिकति गरेर छ। तेस्रो यो टेस्टको दायरा हो, क्वारेन्टिनमा बस्ने जुन परिवारमा कुनै पनि पोजिटिभ आयो संक्रमित भयो भने उहाँको परिवारमा क्वारेन्टिनमा बस्ने अथवा त्यो टेस्टको दायराभित्र बस्ने अलिक रिल्याक्सेन्सी भनौँ अथवा यसलाई के भनौँ अलिकति सकेसम्म टेस्टमै नजाने खालको अझै पनि बढेको छ। त्यसले गर्दाखेरि एउटा मान्छेलाई कहिले चाहिँ भने एउटाले एभरेजमा चाहिँ 3-4 खाएर राखेको हुन्छ, यदि समयमा ऊ क्वारेन्टिनमा भएन आइसोलेसन सकेन भने। त्यसैले अहिलेको हाम्रो सबभन्दा ठुलो के हो भने दिन ब्रेक गर्ने खास गरी जनस्वास्थ्यको सुरक्षा मापदण्ड जुन हामी 4 कुरा भनिरहेका छौँ, मास्क निरन्तर प्रयोग गर्ने, मास्क अभियान पनि सुरु भएकै छ। दोस्रो यो जुन हात धुने हात सफाइहरू चाहे साबुन पानी हो चाहे सेनिटाइज गरेर होस्, अर्को सकेसम्म अझै पनि भिडभाड कसरी अभोइड गरेर त्यसबाट पनि अलिकति टाढा भिडबाट अलिक टाढा रहनु सक्ने खालको बाटोमा अझै पनि त्यो चाहिँ निश्चित गर्नुपर्ने। केही चौथो कुरा के छ भने अहिले जो हाम्रो भ्याक्सिन बेच्ने जुन चार्जन ग्रुप छ, भ्याक्सिन पनि एउटा चाहिँ कोरोना नियन्त्रणमा असाध्यै महत्त्वपूर्ण कुरा हो। र अर्को जिल्ला नागा रूपन्देही अरू जिल्लाभन्दा अलिकति फरक छ, त्यो नागा पनि अहिले खुकुलो भएको अवस्था छ र त्यहाँबाट कुनै पनि बेला इन्डियामा कुनै प्रान्तमा त्यहाँको हाम्रो नागरिक आफूजाति गर्न साथ यदि जुन नयाँ भेरिएन्ट भयो भने सजिलैसँग त्यस्तो खालको छ र सीमाको पढाइको हिसाबले पनि अहिले खुकुलोको अवस्था देखिन्छ।
यति धेरै यहाँले भन्नुभयो संक्रमण बढ्नुको कारणको कुरा गरिरहँदाखेरि रूपन्देही जिल्लाले प्रतिकारी योजना कस्तो बनाएको छ, के प्रतिकारी योजनाहरू बनाउनु भएको छ विशेष गरेर कोरोना संक्रमणको तेस्रो भेरिएन्ट नआओस् भन्नका लागि?
यसमा दुई तिनवटा कुरा, अघि नै एउटा चाहिँ हामीले चाहिँ त्यो नो मास्क नो मुभमेन्टको खालको अभियान चलाएको छ, त्यो रूपमा प्रहरी लगायत खालि भिड हुने ठाउँहरूमा मास्क अभियान र सरकारले शनिबारदेखि चाहिँ मास्क अभियान चाहिँ हाम्रो आफ्नो जिम्मेवारी हो, सबै नागरिकले मास्क नै यसको चाहिँ चेन ब्रेक गर्ने असाध्यै महत्वपूर्ण हो। त्यो अभियान हामीले जानै पर्छ, लिने जानुपर्छ, भ्याक्सिन लगाएको होस् अथवा नहोस् त्यो पनि रूपन्देहीमा भइराखेकै छ। दोस्रो हामीले चाहिँ अहिले हिँडेदेखि मात्रै एन्टिजेन टेस्टिङको हिसाबले जिल्ला प्रशासन कार्यालयमा हामीले चाहिँ सुरु गर्ने त्यो नो मास्क मुभमेन्टकै हिसाबले टेस्ट गर्दा संयोगले चाहिँ नेगेटिभै भयो देखियो, 50 हामीले चाहिँ ऱ्यान्डम टेस्ट गर्दाखेरि। अब भोलि पर्सिदेखिबाट यो पालिका लेभलमा पनि जहाँ जहाँ भिड हुने स्थलहरू होइन मालपोत कार्यालयहरू जिल्ला प्रशासन कार्यालयहरू नापी कार्यालयहरू यिनीहरू जति पनि जहाँ जहाँ भिड हुने छन् हाट बजार पनि अलिकति बजारको पनि भइराखेको छ त्यो ठाउँबाट हामीले त्यो दायरा टेस्टको एउटा चाहिँ बढाउने। अर्को जो सीमा नाका छ त्यो नाकामा अहिले चाहिँ सबैलाई जति पनि सम्भावित रेड जोनबाट आएको त्यहाँबाट भएको छ भने तिनी मिठी लिन जाने त सम्भवै छैन, तर लामो समय इन्डिया बसेर आउने छ भने सबैलाई हामीले अलिकति 150 गर्थ्यौँ भने अहिले अस्तिदेखि हामीले चाहिँ डिसिसिएनसीको निर्णय पछाडि अलिकति नाकामा चाहिँ त्यो दायरा भने जति हामीले चाहिँ आइसोलेट गर्न सक्यो पोजिटिभ आइडेन्टिफाई गर्यो त्यसको चाहिँ नियन्त्रणमा गर्नलाई एउटा त्यो स्ट्राटेजी हुन्छ। अर्को चाहिँ भ्याक्सिनै हो, भ्याक्सिन अहिलेसम्म हामीले रूपन्देहीमा 3 भ्याक्सिन इन्ट्रोड्युस भइसकेको छ, कोभिसिल्ड भेरोसिल्ड भ्याक्सिन। अहिलेसम्म हाम्रो 10,81,000 जनसङ्ख्या मध्ये जो 18 वर्षभन्दा माथि छ 6,70,000 जति कसरी 7,00,000 भनौँ न 7,00,000 जनसङ्ख्यामा अब करिब करिब फुल डोज पाएको हाम्रो त्यो टोटल पर्सेन्टेजमा अहिले 14-15% भएको छ। र त्यो आजदेखि जुन भेरोसिल्ड अभियान सुरु गरेका छौँ र त्यसपछि 32 जुन कोभिसिल्ड देश नागरिक 37,000 37,000 खोपाउँदा हाम्रो कभरेज पनि रूपन्देहीमा करिब करिब 25 हाम्रो एक्सपेक्टेसन 25% जान्छ। यो पनि एउटा सिक्युरिटी जसरी हाम्रो दोस्रो वेभ बढ्यो वैशाखमा जुन हिसाबले चाहिँ मृत्युमा धेरै हाम्रा नजिकका मान्छेहरू हेर्दा हेर्दै यो हिसाबले गुमाउनु पुग्यो अहिलेको यो अवस्थाले अलिकति हामीलाई चाहिँ गर्छ। चिन्ता के छ भने तेस्रो भेरिएन्ट नआए पनि दोस्रो भेरिएन्ट हामीसँग फेग्रिसकेको छ निराकरण भइ कम भएको अवस्था पनि थिएन त्यसैको बेला अलिकति लकडाउन कुकुरो भयो। अहिलेको उपाय के हो भने अघि मैले भनेको कुरा सुरक्षा मापदण्ड भ्याक्सिन अझै पनि चाँडो चाँडो हामीले कभरेज रूपन्देहीवासीहरूलाई त्यो खालको कभरेज बढाउने र एउटा अहिले पनि त्यो मास्क मुभमेन्ट त्यसै भएको छैन त्यो अहिले किनभने मास्क नै अहिलेको सबभन्दा भ्याक्सिन पनि लिने र मास्कलाई पनि त्यसरी बढाउँदाखेरि हामीले चाहिँ तेस्रो वेभमा यदि बढी भाइरोन हिसाबले आक्रमण भएर आयो भने त्यसलाई चाहिँ हामीले बढाउन गर्न सकिन्छ।
डाक्टर साहब विशेष गरेर कोरोनाको दोस्रो भेरिएन्ट थियो त्यसमा अक्सिजन नपाएकै कारण धेरै नागरिकहरूले ज्यान गुमाउनु पर्यो, अस्पताल बाहिर घर अस्पताल जताततै अक्सिजन नपाएकै कारणले गर्दा नागरिकहरूले बाँच्न पाउने अधिकार गुमाएको मृत्युको मुखमा पर्नु परेको अवस्था रह्यो। अबको तेस्रो डेल्टा भेरिएन्ट भनिएको छ त्यसमा बाल बालिकाहरूलाई बढी जोखिम हुन सक्ने विज्ञहरूले बताइरहनु भएको छ, चिकित्सकहरूले बताइरहनु भएको छ। यस्तो अवस्थामा अक्सिजनको व्यवस्थापन बाल मैत्री आइसोलेसनको कुराहरू होला क्वारेन्टाइनको कुराहरू होला यसलाई कसरी व्यवस्थापन गरेको छ जिल्लामा छोटकरीमा बताइदिनुहोस् न।
अब यसलाई राम्रो सान्दर्भिक कुरा मैले अघि जति कुरा गरेँ त्यो चेन ब्रेक र अलिकति प्रमोसन प्रिभेन्सनको कुरा मैले गरेँ तर भइहालेपछि पछिको कुराहरूमा तिनवटा कुराहरू यहाँले अघि नै दिँदा कुरा एउटा हामीलाई चुनौती तयारी अब चाहिँ सबै पालिकामा चाहिँ हाम्रो छ इनकेस वैशाख जस्तै भएर तेस्रो भेरिएन्टमा आएर होम आइसोलेसनमा कसरी व्यवस्थापन गर्ने पालिकाहरूमा छलफल भएको छ र स्वास्थ्य कर्मीहरूलाई फङ्सन काउन्सिलिङ त्यहाँको रेकर्ड रिपोर्टिङ क्वारेन्टिन आइसोलेट गरिदिने क्वारेन्टिन गर्ने र होम आइसोलेसन भएको वडा स्तरमा त्यो अभियानको हिसाबले गर्ने एउटा कुरा छ। दोस्रो
असाध्यै सान्दर्भिक के छ भने गत वर्ष हामी अघिल्लो दोस्रो वेभमा हुँदाखेरि के छ भने अक्सिजन अलिकति अभाव थियो, यो पटक अस्पतालहरूमा पनि अक्सिजन प्लान्ट प्रिपेरेसनमा अलिकति बढेको छ छलफल गर्दा पनि। अलिकति दोस्रो कुरा के छ भने जुन अक्सिजन कन्सन्ट्रेटर हो, अक्सिजन बिना सिलिन्डर बिना पनि त्यो किसिमको अक्सिजन कन्सन्ट्रेटरको यो पटक राष्ट्रिय निकाय सरकारले विभिन्न ठाउँमा पहिला भन्दा जुन कोभिड अस्पताल पालिका लेभलको कोभिड अस्पताल र अस्पतालमा त त्यसै छ तर पालिका लेभलमा पनि त्यो खालको अलिकति चाहिँ छ, त्यसले अलिकति हामीलाई आशावादी त्यो हिसाबले अलिकति हामीले राम्रो गर्न सक्छौँ भन्ने छ। तर समस्या कहाँनिर छ भने अलिकति यसलाई खालि अक्सिजन प्लान त्यहाँ चाहिँ राखेर राम्रोसँग अक्सिजन मात्रै भएर भएन, जनशक्ति पनि अलिकति त्यो मेन्टेन गर्न सक्ने पार्टीकाहरू अझै पनि अलिकति चुनौती भएको छ, त्यसलाई अझै हामीले सुधार गर्नुपर्छ। तेस्रो पक्ष के छ भने रेफरलमा एनअप चाहिँ एउटा पालिकामा देखियो भने यो लिमिट चाहिँ एउटा कोभिड अस्पताल र आइसोलेसन सेन्टरहरूले कोभिड डेडिकेटेड अस्पतालसम्म पुर्याउनेमा चाहिँ त्यसलाई सही किसिमले रेफरल सिस्टममा हामीले चाहिँ लिन सकियो र अस्पतालको प्रिपेसनको हिसाबले जान सकियो। यहाँले अघि भनेको चाहिँ अलिकति सिफ्टिङ हुन सक्छ, हाम्रो अनुमान हो, यदि नभइदिए त राम्रो भयो। तर बालमा एउटा चाहिँ हाम्रो अस्पतालले बच्चाको केयरमा अलि लामो समय गरिराखेको हुनाले त्यहाँको पनि तयारीको हिसाबले छ, अरू ठाउँमा चाहिँ बच्चाको हिसाबले थियो तर यसलाई पनि एउटा छलफलको पिडाटिसियन यसमा बच्चाको हेर्ने हुँदा पिडाटिसियनहरूसँग चाहिँ यो छलफलको चरण भएको र यसलाई तयारीको हिसाबले पनि अगाडि बढ्छ।
उहाँ हुनुहुन्थ्यो जिल्ला स्वास्थ्य कार्यालय रूपन्देहीका प्रमुख डाक्टर राजेन्द्र कुमार गिरी, जिल्लामा भएको तयारीका विषयमा जानकारी गराउँदै हुनुहुन्थ्यो। यिनै विषय वस्तुमा चर्चा परिचर्चा गर्दा गर्दै मानव अधिकार शिक्षा रेडियो कार्यक्रमको निर्धारित समय सकिएको छ। अर्को साता यसै समयमा पुनः हाम्रो भेट हुने नै छ। यतिन्जेलसम्म हामीलाई सुनेर साथ दिनुभएकोमा यहाँहरूलाई धेरै धेरै धन्यवाद। मानव अधिकार शिक्षा कार्यक्रमका बारेमा राय, सल्लाह, सुझाव र प्रतिक्रिया पठाएर हामीलाई सहयोग गर्नुहुन अनुरोध छ। हामीलाई पत्रचार गर्ने ठेगाना मानव अधिकार शिक्षा रेडियो कार्यक्रम, अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्से, लुम्बिनी प्रदेश कार्यालय, नेपालगंज। हामीलाई nepalganj@insec.org.np पनि पत्र पठाउन र facebook.com/insecradio पनि कमेन्ट लेख्न सक्नुहुन्छ। त्यस्तै रेडियो जागरण 93.6 MHz बुटोलमा पनि पत्र पठाउन सक्नुहुन्छ। आजलाई मानव अधिकार शिक्षा रेडियो कार्यक्रमको निर्धारित समय सकिएको छ। अर्को साता यसै समयमा पुनः हाम्रो भेट हुने नै छ। प्राविधिक साथीहरू किशन बराल र सुदी पहाडीलाई धन्यवाद दिँदै कार्यक्रम संचालक मरिमा बिसीलाई पनि बिदा दिनुहोस्। नमस्कार।